बस्दा दादा दिदी हजुर बारामा स्कुलमा झै कति धेरै सिक्ने कुरा घरमा करेसामा साग सब्जी लगाएनी हुन्छ भान्सातिर आमालाई काम सघाएनी हुन्छ चराहरू घर नजिकै चिरिबिरी गर्छ गाईबस्तुलाई नानी बाबु कति मन पर्छ घरको सफाइ बारीको घाँस काटे पनि हुन्छ ठुलासँग मनका कुरा साटे पनि हुन्छ चित्र कोर्ने कथा लेख्ने कविता चुड्किला प्रतिभालाई देखाउन गर्न हुन्न ढिला
घरमै रहेका बालबालिकाहरूका लागि रेडियो बाल सिकाई
प्यारा भाइ बहिनीहरू नमस्कार सन्चै हुनुहुन्छ रेडियो बाल सिकाई कार्यक्रमको 117 अङ्कमा तपाईँहरूलाई स्वागत छ यो कार्यक्रम देशभरका बालबालिकाको सिकाइमा टेवा पुर्याउन तयार पारिएको हो यो कार्यक्रमले बालबालिकाहरूलाई नयाँ नौलो तथा सृजनात्मक क्रियाकलापहरूमा संलग्न गराउने उद्देश्य राखेको छ
यो कार्यक्रम रातोबङ्गला फाउन्डेसन रातोबङ्गला स्कुलको साझेदारी कार्यक्रम आरबी पबको संयुक्त प्रयासमा सञ्चालन गरिएको हो भाइ बहिनीहरू आज हामी कथा बुन्ने क्रियाकलाप गर्दैछौँ यसको लागि तपाईँसँग कोही एकजना व्यक्ति हुनुपर्छ है यो क्रियाकलाप हामीले कथा वाचन सकिएपछि गर्छौँ त्यसैले कसैलाई साथमा नै राख्नुहोला है
आजको हाम्रो पहिलो तथ्य काली गण्डकीको बारेमा काली गण्डकी अथवा गण्डकी नदी संसारको सबैभन्दा गहिरो गल्छी बनाएर बग्ने नदी हो यो नदीबाट नेपालको सबैभन्दा ठूलो जलविद्युत उत्पादन केन्द्र सञ्चालित भइरहेको छ यो नदीले ठूलो मात्रामा कालो रङको माटो बगाएर ल्याउने भएकाले यसलाई काली गण्डकी नामाकरण गरिएको हुनुपर्दछ
काली गण्डकी नदी तिब्बतमा उत्पत्ति भएर मुस्ताङ जिल्ला हुँदै नेपाल छिर्छ कागबेनी भन्ने स्थानमा मुक्तिनाथ मन्दिरमा उत्पत्ति हुने काग खोला र मुस्ताङ खोला मिसिन्छन् र त्यसपछि उक्त नदीलाई कालीगण्डकी भनिन्छ
जुमसुम र टुकुचे हुँदै बगेपछि कालीगण्डकी संसारकै सबैभन्दा गहिरो गल्छी कालीगण्डकी खोँच भएर बग्छ जसको पश्चिममा धौलागिरी तथा पूर्वमा अन्नपूर्ण हिमाल पर्दछन् उक्त गल्छीको उचाइ 1300 मिटरदेखि 2600 मिटरसम्म छ जुन अन्नपूर्ण र धौलागिरीको चुचुरोबाट 5500 देखि 6800 मिटर तल पर्दछ
उक्त खोजबाट निस्केपछि गलेश्वरमा राहुघाट खोला बेनीमा म्याग्दी खोला कुस्मा नजिकै मोदी खोला रुद्रबेनीमा बडीगाड आँधी खोला आदि मिसिन्छन् त्यसपछि काली गण्डकी पूर्वतर्फ मोडिन्छ जुन देवघाटमा गएर सेती गण्डकी तथा त्रिशुली नदीसँग मिसिएर दक्षिणतर्फ बहन थाल्दछ देवघाटबाट पहाडी भूभाग छिचोलेर बहन थालेपछि यसलाई नारायणी तथा सप्त गण्डकी भनिन्छ
हिन्दू धर्मका विष्णु भगवानको साक्षात रूप मानिने अति दुर्लभ शालिग्राम पाइने एकमात्र स्थानका रूपमा रहेको तथा मुक्तिनाथ र देवघाट जस्ता पवित्र धार्मिक स्थलहरूलाई जोड्ने कालीगण्डकी नदीको धार्मिक र सांस्कृतिक मात्र नभई पर्यटकीय महत्त्व समेत रहेको छ रामपुर नगरपालिकाको वडा नम्बर 1 शालिग्राम सङ्ग्रहालय रहेको छ
आजको अर्को तथ्य चस्माको बारेमा आजको आधुनिक युगमा घाममा लगाउने कालो चस्मा वा भनौँ सनग्लास वा गगल्स फेसनको एउटा पर्याय भएको छ आफूलाई आधुनिक देखाउन कालो चस्मा अपरिहार्य जस्तै भएको छ बिना कालो चस्मा हाम्रो फेसन अधुरो जस्तो देखिन्छ तर तपाईँहरूलाई यसको इतिहास थाहा छ त यसको सुरुवात कहिले र किन भयो होला भनेर सनग्लास कहिलेदेखि सुरु भयो भनेर भन्न गाह्रो छ तर इतिहासलाई पल्टाएर हेर्ने हो भने मानिसहरूले सूर्यको हानिकारक किरणबाट बच्नको लागि हात्ती दाँतले बनेको चस्मा प्रयोग गर्ने गरेको पाइन्छ
यसको आकार अहिलेको भन्दा निकै फरक थियो यसको आँखा अगाडि सानो आयात आकारमा काटिएको हुन्थ्यो जसले गर्दा सूर्यको हानिकारक प्रकाश थोरै भन्दा थोरै आँखामा पुग्दथ्यो यसको प्रयोग ग्रहण लागेको समयमा मात्र गरिन्थ्यो तर 12 शताब्दीमा आएर चीनले यसमा परिवर्तन ल्यायो उनीहरूले गोलो कालो सिसा प्रयोग गर्न थाले यस्ता चस्माले सूर्यको तेज प्रकाश रोक्न सक्दथ्यो तर हानिकारक प्रकाश रोक्न सक्दैनथ्यो यसमा समयअनुसार केही साधारण परिवर्तनहरू भए, तर 1752 आएर यसमा व्यापक परिवर्तन भयो।
जेम्स स्कोफले चस्मामा रङ्गीन लेन्सको प्रयोग गरे। उनको भनाइअनुसार यस्ता रङ्गीन लेन्सले सूर्यको हानिकारक प्रकाशबाट सुरक्षा दिन्छ। 19 शताब्दीमा आएर यस्ता खाले चस्माहरू सामान्य हुन थाल्यो। 1920 अमेरिकाका स्याम फोर्डले सूर्यको हानिकारक प्रकाशबाट सुरक्षा दिने लेन्सको प्रयोग गरी चस्माहरू बजारमा ल्याए। यस्ता खाले चस्मा आम मानिसहरूले व्यापक रूपमा प्रयोग गर्न थाले। यसको प्रयोग पर्वतारोही र मरुभूमि पर्यटकहरूले धेरै प्रयोग गर्न थाले। समुद्री क्षेत्रमा यो अत्यधिक बिक्री हुन थाल्यो किनकि यसले सूर्यको कडा प्रकाशलाई सजिलै रोक्दथ्यो।
यही समयमा यसको स्वरूप र आकारमा पनि परिवर्तन हुन थाल्यो। 1930 एडमिन आइसल्यान्डले पहिलोपल्ट पोलराइज फिल्टर सिसा प्रयोग गरे, जसले आधुनिक सनग्लासको युगमा प्रवेश गराए। उनको चस्मा साधारण व्यक्तिहरूले मात्रै होइन चर्चित कलाकारहरूले पनि रुचाएर लगाउन थाले, जसले गर्दा यो युवाहरूको पहिलो रोजाई हुन पुग्यो। समयको माग अनुसार यसको आकार, रङ र डिजाइनमा व्यापक परिवर्तन हुन थाल्यो। अहिले बजारमा थुप्रै ब्रान्डका चस्माहरू पाइन्छन्। राम्रा कम्पनीले चस्मामा राम्रो सामानहरू प्रयोग गर्नुको साथै युभी फिल्टरको प्रयोग गर्दछन्, जसले आँखालाई सूर्यको हानिकारक प्रकाशबाट मात्रै बचाउँदैन, छाला तथा आँखाका रोगहरूबाट पनि बचाउँछ।
भाइ बहिनीहरू, आज हामी हान्स क्रिस्टियन आदर्सनद्वारा लिखित कथा विचरो चल्लोको तेस्रो भाग सुनाउँदैछौँ। पहिलो भागमा पोथी हाँसले लगभग सबै बच्चाहरू पाइसकेकी थिए, तर एउटा ठूलो फूल नफुटेकाले ऊ दिक्क थिए। तर अन्त्यमा त्यस फूलबाट पनि चल्ला निस्कन्छ, तर चल्ला नराम्रो देखिन्थ्यो। अरू हाँसहरूले उसलाई जे भने पनि आमा हाँसले उसलाई माया गर्थ्यो। दोस्रो भागमा बिचरो चल्लोलाई सबैले ठुङ्थे, हेप्थे र उसकी आमाले पनि बिस्तारै हेप्न थाल्छे। त्यहाँबाट ऊ भाग्छ र कुनै बुढीले उसलाई आफ्नो झुपटीमा राख्छिन्। तर त्यहाँ भएका बिरालो र कुखुराको कुरा सुनेर ऊ दिक्क हुन्छ, उक्त झुपडी पनि छोडेर जान्छ। अब बिचरो चल्लालाई के हुन्छ? सुनौ कथाको तेस्रो अथवा अन्तिम भाग सुधा ओझाबाट।
शरद ऋतु लागिसकेको थियो। जङ्गलमा पातहरू पुरै सुनौला र खैरो रङमा परिणत भइसकेका थिए र ती हावामा नाचिरहेका थिए। असिना र हिउँ बोकेको हुनाले बादल पनि एकदमै गरौँ देखिन्थ्यो र आकाश अँध्यारो। एउटा लेकाली काग बारमा बसेर जाडाले गर्दा का का गरेर चिच्याउँदै थियो। जाडाका बारेमा सोच्दा पनि जिउ कठाग्निन्थ्यो। बिचरो चल्लो साँच्चीकै विपदमा थियो। एक दिन साँझमा आफ्ना चम्किला किरणहरू समेट्दै सूर्य अस्ताउनै लागेको बेला ठुला चराहरूको एउटा ठुलो हुल झाडीबाट बाहिर निस्क्यो। कुरूपले यति आकर्षक पन्छीहरू यसअघि देखेको थिएन। ती चम्किला सेता रङका थिए र तिनका गर्दन सर्लक्क परेका थिए। तिनीहरू रजहाँस थिए र अचम्म लाग्दो स्वरमा कराउँदै आफ्ना चौडा पखेटाहरू फिजाएर चिसा मैदानहरूबाट न्याना ठाउँ र खुला समुद्रतिर जान लागेका थिए। तिनीहरू माथि माथि उड्दै गए अनि कुरूपलाई अनौठो भावना आयो। ऊ चक्का जस्तै पानीमा फन फनी घुम्न थाल्यो अनि गर्दन माथि उनीहरूतर्फ तन्काएर अचम्मको स्वर निकालेर चिच्यायो। आफ्नो आवाजले ऊ आफै पनि तर्स्यो। ओहो, उसले ती मनमोहक चराहरूलाई भुल्नै सकेन। ती सुन्दर र सुखी चराहरू उसका आँखाबाट ओझेल भएपछि उसले पोखरीमा डुबुल्की लगायो। पानीबाट बाहिर निस्कँदा ऊ आफैमा मग्न थियो। ऊ ती चराहरूका न नाम जान्दथ्यो, न तिनीहरू कहाँ जान लागेका हुन् भन्ने कुरा। तर तिनीहरूबाट ऊ मोहित भएको थियो। उसलाई तिनीहरूमाथि डाहा पटक्कै लागेको थिएन। उसले त उनीहरूको सस्तो सुन्दरता आफूमा कल्पनासम्म पनि गर्न सक्दैनथ्यो। ऊ त हाँसहरूले आफू मास मिसिन दिए मात्रै पनि धेरै खुसी हुन्थ्यो। बिचरा कुरू जाडो पनि खपिन सक्नु थियो। आफूलाई कठाङ्ग्रिएर जम्नबाट बचाउन ऊ पौडिरह्यो, तर प्रत्येक रात पौडिने पानीको भाग साँगुरो हुँदै गयो। आखिरमा पुरै पानी जमेर कक्रक्क पर्यो। फुवाल बन्द हुन नदिन कुरूपले खुट्टा चलाइरह्यो। आखिर ऊ धेरै थकित भएर हलचल गर्न नसकी हिउँ जस्तै कक्रियो। भोलिपल्ट एका बिहानै एकजना किसान त्यहाँ आइपुग्यो। उसले हाँसको चल्लालाई देख्यो र आफ्ना काठका जुत्ताले हिउँमा पुवाल पार्यो। त्यसपछि उसले त्यस चल्लालाई घर लगेर आफ्नी पत्नीलाई दियो। त्यहाँको न्यानोले चल्लो बौरियो। केटाकेटीहरू उसँग खेल्न चाहन्थे, तर चल्लो उनीहरू आफूलाई पिट्न आए भन्ने ठानेर दौड्दै दुधको भाँडामा बस्न पुग्यो र दुध कोठाभरि पोखियो। घरकी बुढीमा चिच्याई र हातले उसलाई भगाउन खोजी। त्यसपछि ऊ उडेर नौनीका कह तारामा डुब्न पुग्यो र त्यहाँबाट पिठाको टिनमा घुस्यो अनि बाहिर निस्क्यो। अनि त ऊ विचित्रको देखियो। आइमाईले चिच्याएर उसलाई चिम्टाले हिर्काउन थाले। बच्चाहरू एकअर्कालाई धकेल्दै उसलाई समात्ने प्रयास गरिरहेका थिए। उनीहरू हाँस्दै चिच्याइरहेका थिए। धन्न घरको ढोका खुला थियो। कुरूप उडेर बाहिर झाडीमा पस्यो र भर्खरै परेको हिउँमा बस्यो अनि बेहोस चाहिँ भई त्यहाँ लडिरह्यो। पुरै सिसिरियामभरि उसले दुःख र शास्तिले कुन कहर काट्यो भनी बयान गर्न पनि दुःख लाग्छ। ऊ झाडीभित्र हिले पोखरीमा लडिरहेको बेला सूर्य न्यानो गरी चम्कन लाग्यो। वसन्त ऋतुको आगमनमा लार्क चराले गाउन थालेका थिए। त्यसपछि उसले एकाएक आफ्ना पखेटाहरू चलायो। पखेटाहरूले पहिलेभन्दा बलिया भएर उसलाई बेगले बोकेर लगे। उड्दा उड्दै ऊ कतिखेर एउटा ठुलो बगैँचामा पुग्यो। उसलाई पत्तै भएन। त्यहाँ स्याउका रुखहरू ढकमक्क फुलेका थिए र कलकल बगिरहेको कुलासम्म लत्रिन पुगेका लिल्याक फुलको बास्नाले हावा मगमगाइरहेको थियो। लामा हरियो हाँगाबाट मुस्कुराइरहेको वसन्त ऋतुको ताजापनले त्यहाँको वातावरण असाध्यै मनमोहक बनेको थियो। त्यत्तिकैमा तिनवटा सुन्दर रजहाँसहरू झाडीबाट बाहिर निस्के। तिनले आफ्ना प्वाँखहरू चलाए अनि हलुकासँग पानीमा तैरन थाले। ती भव्य हाँसहरूलाई कुरूपले ठम्यायो र उसको मनभित्र खिन्नताको भाव जाग्यो। अब म उडेर सिधै ती कुलीन चराहरू लिएर जान्छु। म जस्तो कुरूप हाँस तिनीहरू सामु गएपछि तिनीहरूले मलाई ठुङ्गेर मार्छन्, तर म तिनीहरूलाई नभेटी छाड्दिनँ जेसुकै होस्। बरु म उनीहरूकै हातबाट मर्छु। हाँसको कुटाइ खानु, कुखुराको ठुङ्गाइ सहनु, चारा दिने केटीको लात खानु र जाडो याममा यस्तो गोता खानुभन्दा त्यही जाति छ। त्यसपछि उडेर ऊ पानीमा पुग्यो र ती तेजस्वी हाँसहरू भएतिरै पौडिन थाल्यो। उनीहरूले उसलाई देखे अनि आफ्ना खुसमुजिएका प्वाँख लिएर ऊ भएतिरै बढ्न थाले। मलाई मारिदेऊ, बिचरो चल्लाले भन्यो र आफ्नो टाउको पानीको सतहमा झुकाएर आफ्नो मृत्युको प्रतीक्षा गर्न थाल्यो। तर सङ्लो पानीमा उसले के देख्यो? त्यहाँ पहिलेको जस्तो ध्वाँसे कालो कुरूप र घिनलाग्दो चल्लो थिएन। त्यहाँ त एउटा रजहाँसको छाया थियो। रजहाँसको फुल छ भने हाँसकै बथानमा जन्मे पनि केही फरक पर्दो रहेनछ। आफूले अहिलेसम्म भोगेका दुःख र कष्टहरू सम्झँदा उसलाई खुसी नै लाग्यो। साँच्चैकै खुसी के हो, उसले बल्ल बुझ्यो र आफू वरिपरिको सुन्दरतामा रमाउन थाल्यो। रजहाँसहरू उसका वरिपरि पौडिन थाले र आफ्ना चुच्चाहरूले उसलाई सुमसुम्याउन थाले। त्यत्तिकैमा ससाना केटाकेटीहरूले बगैँचामा आएर पानीमा रोटीका टुक्राहरू फ्याँक्न थाले। एउटा सानो केटो करायो, ए एउटा नयाँ थपिएछ। त्यसपछि तिनीहरू सबै थपडी बजाउँदै खुसीले नाच्न थाले र आफ्ना आमा बुवालाई बोलाउन दगुरे। त्यसपछि सबैले अझ धेरै रोटी र केकहरू पानीमा फ्याँके र एकै स्वरमा भने, यो नयाँ चाहिँ सबैभन्दा सुन्दर छ, कति कलिलो र मनमोहक। बुढा हाँसहरूले टाउको झुकाएर उसको अभिवादन गरे। त्यसपछि उसलाई एकदमै लाज लाग्यो र उसले आफ्नो टाउको पखेटाभित्र लुकायो। उसले किन त्यसो गर्यो ऊ आफैलाई थाहा थिएन। ऊ एकदमै खुसी थियो, तर उसमा घमण्ड भने अलिकति पनि थिएन। हुन पनि स्वच्छ हृदयमा घमण्ड हुँदैन। अरूले आफूलाई कसरी सताएका थिए र कति खिसी उडाएका थिए भन्ने कुरा उसले सम्झ्यो। अब अहिले सबैले उसलाई सबैभन्दा सुन्दर चरामध्ये सर्वश्रेष्ठ भनेको उसले सुनिरहेको थियो। त्यसपछि लिल्याकहरूले आफ्ना हाँगा पानीमा उभएको ठाउँसम्म झुकाए र सूर्य पनि एकदमै तेजिलो भएर चम्क्यो। त्यसपछि उसले आफ्ना प्वाँखहरू फरफरायो, आफ्नो सर्लक्क परेको गर्दन उठायो र भित्र हृदयमा नै उल्लासपूर्ण स्वरमा भन्यो, म यति खुसी हुन सकुला भनी कल्पना पनि गरेको थिइनँ। म कुरूप हुँदा
शरद ऋतुमा बिचरो चल्लो किन विपदमा थियो? राजहाँसहरूको हुल्लाई देखेर ऊ किन दुखी थिएन?
किसानका छोराछोरीहरू उसँग खेल्न खोज्दा ऊ किन भाग्यो? ऊ भाग्ने क्रममा के भयो?
उसले किन राजहाँसहरू भाइतिर जाने निदो गर्यो त? बिचरो चल्लो आखिरमा के निस्क्यो त?
उसले सुख र दुःख के रहेछ भनी कसरी थाहा पायो? अनि भाइ बहिनीहरूलाई कथा कस्तो लाग्यो त?
भाइ बहिनीहरू, आज हामी कथा बुन्ने क्रियाकलाप गर्दैछौँ। यसका लागि तपाईँहरूसँग कोही साथमा हुनुपर्छ है। साथमा कोही हुनुहुन्छ त? नभए छिट्टै बोलाउनुहोस् ल।
यस क्रियाकलापमा हामीले तपाईँहरूलाई कथाको कुनै सुरुवाती वाक्य दिन्छौँ र तपाईँहरूले पालै पालो गर्दै उक्त वाक्यसँग मिल्ने वा सम्बन्धित थप एक वाक्य थप्दै जानुपर्छ है। जस्तै पहिला एउटा उदाहरण सुन्नुहोस्।
यदि कथाको सुरुवाती वाक्य आज खरायोलाई अल्छी लागेको छ किनकि ऊ हिजो राति अबेर सुतेको थियो।
हिजो उसको जन्मदिन थियो।
त्यसैले उसको घरमा मुसा, परेवा, छुचुन्द्रो, जरायो र अरू साथीहरू पनि आएका थिए।
जन्मदिनको केक काट्नलाई खरायोको सबैभन्दा मिल्ने एकजना साथीलाई कुर्दै थियो।
खरायोको सबैभन्दा मिल्ने साथी कछुवा थियो।
अबेरसम्म पनि कछुवा आएको थिएन।
कछुवालाई खरायोको घरसम्म आइपुग्न धेरै समय लागेको थियो।
अन्त्यमा राति अबेर गरेर कछुवा आइपुग्यो।
कछुवा आएपछि केक काटेर खाएर नाचगान गरेर सबै फर्किए।
सबै फर्किएर गएपछि घर सफा गरेर सुत्दा बेलुकी धेरै अबेर भइसकेको थियो।
त्यसैले आज खरायोलाई अल्छी लागेको छ।
खरायोले आज दिनभरि नै सुत्ने विचार गरेको छ।
तपाईँहरूले कसरी यो कथा बुन्ने भनेर कुरा बुझ्नुभयो होइन त? अब हामीले एउटा कथाको सुरुवाती वाक्य दिन्छौँ है। पालै पालो अघि भनिए झैँ गरी कथा बुन्नुहोस्। कथाको सुरुवाती वाक्य छ, आज भ्यागुतोलाई धेरै हिक्क हिक्क आएको छ।
कथा बुन्न थालौँ।
कथा बुन्नुभयो त? यदि सकिएको छैन भने कार्यक्रम सकिएपछि पुरा गर्नुहोस् है र बनेको कथा हामीलाई पठाउनुहोला।
क्रियाकलाप कस्तो लाग्यो? साथै अरू समयमा पनि साथीहरूसँग यस्तै कथा बुनेर खेल्ने गर्नुहोस् है।
भाइ बहिनीहरूलाई अब हामी रमाइलो मस्तिष्कको व्यायाम गराउँदैछौँ। तयार हुनुहुन्छ त? यसको लागि तपाईँहरू सजिलो हुने गरी सिधा उभिनुहोस्। अब खुट्टा फट्टाउनुहोस् र दुवै खुट्टाको बिचमा लगभग एक फिटको दूरी राख्नुहोस्।
तपाईँको दायाँ हात माथि उठाउनुहोस्।
अब तपाईँको बायाँ खुट्टा उठाउनुहोस् र दायाँ हातको कुहिनाले बायाँ खुट्टाको घुँडा छुनुहोस्।
फेरि सिधा उभिनुहोस्।
यही प्रक्रिया बायाँ हात र दायाँ खुट्टामा पनि दोहोर्याउनुहोस्।
पालै पालो गरी यो प्रक्रिया 8 पटकसम्म दोहोर्याउनुहोस्।
त्यसरी नै अब दायाँ हत्केलाले बायाँ खुट्टाको पैतला छुनुहोस् र बायाँ हत्केलाले दायाँ खुट्टाको पैतला छुनुहोस्। यो प्रक्रिया पनि 8 पटकसम्म दोहोर्याउनुहोस्।
अन्त्यमा आफ्नो जिउ पछाडिबाट दायाँ हत्केलाले बायाँ खुट्टाको पैताला छुनुहोस् र बायाँ हत्केलाले दायाँ खुट्टाको पैताला छुनुहोस्। यो प्रक्रिया पनि 8 पटक दोहोर्याउनुहोस्।
यो व्यायामले दायाँ र बायाँ मस्तिष्क र तपाईँको शरीरबीच समन्वय बनाउन मद्दत गर्दछ। साथै तपाईँका दायाँ र बायाँ हात खुट्टाहरूबीच समन्वय बनाउन तथा शारीरिक सन्तुलन कायम गर्न पनि मद्दत गर्दछ।
भाइ बहिनीहरूले यो व्यायाम आफ्नो परिवारका सदस्यहरूलाई पनि सिकाउनुहोस् है।
कविता वाचनको खण्डमा आज हामी युगकवि सिद्धिचरण श्रेष्ठद्वारा उपजाति छन्दमा लेखिएको कविता नेपाल वाचन गर्दैछौँ। कवि सिद्धिचरण श्रेष्ठले निकै किताबहरू लेख्नु भएको छ। उहाँका कविताहरूमा देशभक्ति पाइन्छ। उहाँ प्रकृतिको बिम्ब लिई मानवतावादी भाव व्यक्त गर्ने कवि हुनुहुन्छ। नेपाल उहाँको निकै राम्रो कविता हो।
यस कवितामा उहाँले देशप्रेम, प्रकृति प्रेम र स्वतन्त्रता प्रेमलाई प्रस्तुत गर्नुभएको छ। नेपाल प्यारो र पवित्र देश हो। यहाँ सबै किसिमको प्राकृतिक सौन्दर्यको धारा बगेको छ। यो धारा सङ्गीतबद्ध छ। ज्यामी, सिपाही र किसानले अनेकौँ जित प्राप्त गर्दै यस देशको इज्जत बचाएका छन् भन्ने कुरा कवितामा आएको छ।
यिनीहरू हाम्रा बलिया सहारा हुन्। यस देशको सिर्जनाका लागि पुर्खाहरूले पसिना र रगत बगाएका छन्। हाम्रो नसामा पनि यिनै पुर्खाहरूको रगत बगेकाले यिनै पुर्खाहरूलाई सम्झेर हामीले यस देशलाई स्वर्ग छुने दिशामा डोर्याउनु पर्छ भन्ने कुरालाई युगकविले सरल भाषामा व्यक्त गर्नुभएको छ।
पहिला भाइ बहिनीहरूले ध्यान दिएर शिक्षक सुधा ओझाबाट यो कविता सुन्नुहोस् र दोस्रो पटक हामीसँगै वाचन गर्नुहोला।
नेपाल युगकवि सिद्धिचरण श्रेष्ठ। नेपाल प्यारो र पवित्र देश, सौन्दर्य धारा बहने अशेष, सङ्गीतको मूल पुटी विशाल, छल्किरहे झैँ लयबद्ध छाल, पाना खुला पर्वत पत्र पत्र, छन् वर्ण झैँ वृक्षलता विचित्र, खोला चराको ध्वनि गुह्य मन्त्र, नेपाल सिङ्गै बहुमूल्य तन्त्र, नयाँ नयाँ जित अनेक जोड्दै, यो देशको इज्जत मान थप्दै, ज्यामी सिपाही र किसान सारा, छन् आज हाम्रा बलिया सहारा, यो देशको सिर्जनको निमित्त, पुर्खाहरूको पसिना र रक्त, हाम्रो बहेको छन् सान सामा, डोर्याउँदै स्वर्ग छुने दिशामा, विपत्ति ती पर्दा पनि हाँसी हाँसी, तयार भई चर्न समेत फाँसी, बाँचे बचाए र रमे रमाए, सङ्घर्षले यो मुलुकै जगाए, सङ्घर्षले यो मुलुकै जगाए।
ल अब तपाईँहरू पनि सँगसँगै वाचन गर्ने प्रयास गर्नुहोस् है। यसपटक चाहिँ यो कविता कक्षा आठका विद्यार्थी अभिलाषा गोर्खालीले वाचन गर्दै हुनुहुन्छ।
नेपाल युग कवि सिद्धिचरण श्रेष्ठ। नेपाल प्यारो र पवित्र देश, सौन्दर्य धारा बहने अशेष, सङ्गीतको मूल फुटी विशाल, छल्किरहे झैँ लयबद्ध छाल, भाना खुला पर्वत पत्र पत्र, छन् वर्ण झैँ वृक्षलता विचित्र, खोला चराको ध्वनि गुह्य मन्त्र, नेपाल सिंहै बहुमूल्य तन्त्र, नयाँ नयाँ जित अनेक जोड्दै, यो देशको इज्जत मान थप्दै, जामी सिपाही र किसान सारा, छन् आज हाम्रा बलिया सहारा, यो देशको सिर्जनको निमित्त, पुर्खाहरूको पसिना र रक्त, हाम्रो बहेको छन् साना सामा, डोर्याउँदै स्वर्ग छुने दिशामा, विपत्ति पर्दा पनि हाँसी हाँसी, तयार भई चढ्न समेत फाँसी, बाँचे बचाए र मेर माए, सङ्घर्षले यो मुलुकै जगाए, सङ्घर्षले यो मुलुकै जगाए।
तपाईँहरूले कार्यक्रममा सिकाइएका कविताहरू कतिको अभ्यास गर्दै हुनुहुन्छ त? हामीले छन्दका कविता वाचन गरी नेपाली साहित्यको संरक्षण र सम्वर्धन गर्न हातेमालो गर्नुपर्छ।
भाइ बहिनीहरू, हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ।
श्रोतावृन्द, आशा छ आजको कार्यक्रम तपाईँहरूलाई ज्ञानवर्धक मात्र नभई मनोरञ्जनात्मक पनि भयो होला। धन्यवाद।